بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، کاریکرم کا آرمبھ ہم قرآن مجید کے سورہ زحا کی تلاوت اور انواد سے کریں گے۔ قاری ہیں ہاشم روغنی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والضحى والليل إذا سجى، ما ودعك ربك وما قلى، وللآخرة خير لك من الأولى، ولسوف يعطيك ربك فترضى، والضحى والليل إذا سجى، ما ودعك ربك وما قلى، وللآخرة خير لك من الأولى، ولسوف يعطيك ربك فترضى، ألم يجدك يتيما فآوى، ألم يجدك يتيما فآوى، فأما اليتيم فلا تقهر، وأما السائل فلا تنهر، وأما بنعمة ربك فحدث، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل و دیاوان ہے۔ سوگند ہے دن کی جب وہ چھا جائے، اور رات کی جب اس کا سناٹا چھا جائے، اور ہے پیغمبر، آپ کے پالنہار نے آپ کو نہ تو چھوڑا ہے اور نہ ہی آپ سے اپرسن ہوا ہے، اور نشچے ہی پرلے آپ کے لیے سنسار سے اتم ہے، اور شیگری آپ کا پالنہار آپ کو اتنا پردان کرے گا کہ آپ پرسن ہو جائیں گے۔ کیا اس نے آپ کو اناتھ پایا اور شرن نہیں دی، اور آپ کو مارگ سے دور پایا تو گنتویہ تک نہیں پہنچایا؟ और आपको निर्धन पाया तो समृद्ध नहीं कर दिया? अतः अनाथ पर क्रोध न कीजिए और मांगने वाले को न झिड़किए, तथा अपने पालनहार की अनुकंपा का वर्णन करते रहिए।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9390 किलोहर्ट्ज़ पर सुन रहे हैं। दोस्तों, हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। दोस्तों, हमारे आज सोमवार है, आज़र माह की 8, रबीउल थानी की 23 और नवंबर की 29 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप फिलिस्तीनी जनता से सहृदयता व्यक्त करने के अंतर्राष्ट्रीय दिवस पर एक विशेष कार्यक्रम आपको सुनाएंगे, और सभा का अंतिम कार्यक्रम होगा विश्व दर्पण। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान का कहना है कि प्रतिबंधों की समाप्ति के बाद ये वार्ता सफल होगी। पाकिस्तान और तुर्की ने तेहरान के खिलाफ प्रतिबंधों को समाप्त करने की मांग की। कृषि कानूनों की वापसी का विधेयक लोकसभा और राज्यसभा में पारित हो गया। वेनेजुएला का कहना है कि यूरोपीय संघ के निरीक्षक जासूस थे। और अब आप मरियम मेहरदादी और अख्तर रिजवी से विस्तार से समाचार सुनिए।
ईरान के उप विदेश मंत्री और वरिष्ठ परमाणु वार्ताकार अली बाखरी कनी का कहना है कि गैर कानूनी और अत्याचारपूर्ण प्रतिबंधों की समाप्ति के लिए मजबूत इरादे और पूरी तैयारी के साथ वार्ता के लिए तैयार हैं। उन्होंने चीनी और रूसी प्रतिनिधिमंडलों और यूरोपीय संघ की विदेश नीति प्रभारी और समग्र परमाणु समझौते के संयुक्त आयोग की प्रमुख एंड्रिका मोर से मुलाकात के बाद कहा कि इस्लामिक गणतंत्र ईरान की वार्ताकार टीम में शामिल लोगों से ही इस बात का अनुमान अच्छी तरह लगाया जा सकता है कि वो अमरीका के गैर कानूनी और अत्याचारपूर्ण प्रतिबंधों की समाप्ति के लिए किस तरह गंभीर हैं। उन्होंने आशा व्यक्त की कि वियना में आरंभ होने वाली वार्ता का नया दौर ईरान के विरुद्ध प्रतिबंधों की समाप्ति में प्रभावी भूमिका अदा करेगा। ईरान के उप विदेश मंत्री ने वियना में आरंभ होने वाली वार्ता के समय के बारे में कहा कि वार्ता में हमारी पहली प्राथमिकता प्रतिबंधों की समाप्ति है, इसलिए समय के अनुसार वार्ता के लिए फिलहाल कोई सीमा निर्धारित नहीं की जा सकती। लेकिन उन्होंने ये भी कहा कि सोमवार से होने वाली वार्ता में वियना वार्ता के लिए एक रोड मैप पर वार्ता की जाएगी, और इस बात की भी प्रबल संभावना है कि वार्ता की टाइमलाइन भी तय कर ली जाएगी। ज्ञात रहे कि ईरान ने स्पष्ट रूप से कह दिया है कि इन वार्ताओं का मूल लक्ष्य ईरान के विरुद्ध सारे गैर कानूनी और अत्याचार प्रतिबंधों को समाप्त करना है। ईरान के वरिष्ठ परमाणु वार्ताकार अली बाखरी कनी सामने वाले पक्षों को सचेत कर चुके हैं कि अगर सारे प्रतिबंध ईरान पर से उठाए नहीं जाते तो ये वार्ता भी विफल रहेगी।
ईरान में पिछले 24 घंटों के दौरान कोरोना के कारण 82 लोगों की मौत हो गई। ईरान के स्वास्थ्य मंत्रालय की ओर से रविवार को दिए गए आंकड़ों के मुताबिक पिछले 24 घंटों के दौरान देश में कोरोना से 82 लोगों की मौत हो गई। इस प्रकार से ईरान में कोरोना से मरने वालों की कुल संख्या बढ़कर 129,711 हो गई है। इस दौरान कोरोना के 4,310 नए मरीजों का पता चला है। اب تک ایران میں 58,73,441 لوگوں کو کورونا مکت ہوئے ہیں لوگ کورونا سے مکت ہوئے ہیں یا انہیں اسپتال سے ڈسچارج کر دیا گیا ہے۔
پاکستان کے راشٹرپتی آصف علوی کا کہنا ہے کہ امریکہ کے ایک پکشی پرتبندوں نے شیتر کو لکش بنا رکھا ہے۔ اسلامی گڑتنتر ایران کے ورودھ امریکہ کی ایک پکشی کارروائی کے بارے میں پاکستان کے راشٹرپتی نے کہا کہ ایک پکشی پرتبندوں کے ہمارے شیتر کی شانتی و سرکشا پر بہت ہی نکاراتمک پربھاؤ پڑے ہیں۔ آصف علوی نے رویوار کو ترکمنستان کی راجدھانی اشخاباد میں ای سی او کی 15ویں شکھر بیٹھک کی اور سنکیت کیا کہ ہم سب ہی امریکہ کے پکشی اتیاچار پورن پرتبندوں کو نکاراتمک پربھاؤ کا ساکشی ہیں۔ انہوں نے کہا کہ کسی دیش کی سمپتی کو سیز کرنا اور بینکنگ ویوستھا کو نشانہ بنانے سے استھتی خراب ہوتی ہے، جس کے نکاراتمک پربھاؤ شیتر کی شانتی و استھرتا پر پڑتے ہیں۔
ترکی کے راشٹرپتی رجب طیب اردوغان کا کہنا ہے کہ ایران کے ورودھ لگے پرتبندوں کو ہٹایا جائے۔ اردوغان نے ای سی او کے راشٹرادھیکشوں کی 15ویں بیٹھک میں کہا کہ جے سی پی او اے پر ہستاکشر کرنے والے دیشوں کو اس بارے میں اپنے دائتوں کا نرواہ کرنا چاہیے۔ انہوں نے کہا کہ پرمانو سمجھوتا کھیتر میں شانتی ایوم استھرتا کا کارن بنے گا۔ ترکی کے راشٹرپتی کے اس بیان سے پہلے چین کے ودیش منترالے کے پروکتا نے کہا تھا کہ امریکہ کو ایران کے ورودھ ادھک دباؤ والی نیتی کو ترنت سماپت کرنا چاہیے۔ انہوں نے ایران کے پرمانو معاملے کے ورتمان سنکٹ کا ذمہ دار امریکہ کو بتاتے ہوئے کہا کہ اس دباؤ ڈالنے والی اپنی نیتی کو ختم کرنا چاہیے۔ جے سی پی او اے کے بارے میں وارتا کے سندرب میں متبھید کا سب سے بڑا وشے پرتبندوں کو بنائے رکھنا ہے۔ یہ وہ پرتبند ہیں جن کو امریکہ کے پورو راشٹرپتی ٹرمپ نے پرمانو سمجھوتے سے ایک پکشی روپ سے نکلنے کے بعد لگایا تھا۔
یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں۔ بحرین کی جنتا نے ایک بار پھر پردرشن کر کے اس دیش کے راجنیتک بندیوں کی رہائی کی مانگی ہے۔ المیادین ٹی وی چینل کی رپورٹ کے انوسار بحرین کی جنتا نے سنابیس شہر میں بحرینی قیدیوں وشیش کر عبدالجلیل سنیکس کے ترنت رہائی کے لیے دھرنا دیا اور ویروت پردرشن کیا۔ ویروت پردرشن میں شامل بحرین کے مانو ادھیکار کاریکرتا ابتسام سائق کا کہنا ہے کہ عبدالجلیل پچھلے 144 دنوں سے بھوک ہڑتال پر ہیں، جس کی وجہ سے ان کی حالت چنتا جنک ہو گئی ہے، لیکن اس کے باوجود ابھی تک آل خلیفہ شاسن اس مقدمے کی سنوائی کرنے کی انمتی نہیں دے رہا ہے۔ بحرینی پردرشنکاری اپنے ہاتھوں میں پلے کارڈ اٹھائے ہوئے تھے جن پر لکھا ہوا تھا کہ عبدالجلیل سہیت دوسرے راجنیتک قیدیوں کو رہا کیا جائے۔ یاد رہے کہ ڈاکٹر عبدالجلیل بحرین وشودیالے کے پروفیسر اور مانو ادھیکار کاریکرتا ہیں۔ انہیں 2011 میں آل خلیفہ شاسن کو گرانے کے لیے ہونے والے پردرشنوں میں شامل ہونے کے آروپ میں گرفتار کیا گیا تھا اور انہیں عمر قید کی سزا سنائی گئی تھی۔
امریکی سینک اب بھی سیریا میں اپنے غیر قانونی ٹھکانوں میں سینیہ اپکرن پہنچا رہے ہیں۔ سیریا کی سرکاری سماچار ایجنسی سانا نے رویوار کو سینیہ ستروں کے حوالے سے رپورٹ دی کہ امریکی سینکوں کے 100 ٹرک سینیہ اپکرنوں کو لے کر عراق سے سیریا پہنچے ہیں۔ یہ امریکی ٹرک عراق اور سیریا کی سیماورتی چیک پوسٹ الولد سے سیریا میں پرویسٹ ہوئے ہیں۔ ستھانیہ ستروں کا کہنا ہے کہ پہلے ہتھیاروں سے بھرے ہوئے 60 ٹرک سیریا میں داخل ہوئے، جس کے 2 گھنٹوں کے بعد 40 انیہ ٹرک وہاں پر پہنچے۔ سینیہ اپکرنوں سے بھرے ہوئے یہ ٹرک سیریا میں غمشلی نگر سے 68 کلومیٹر کی دوری پر رملا نامک کھیتر میں پہنچے ہیں۔ اس سے پہلے اتری سیریا کے تل احمد کھیتر کے لوگوں نے اس کھیتر سے امریکی سینکوں کے ٹرکوں کو وہاں سے گزرنے سے روک دیا تھا۔ سیریا کے الحسکا پرانت کے اس کھیتر کے لوگوں نے سیریا کی سینا کی سہایتا سے امریکی سینکوں کو ٹرک سہیت وہاں سے واپس جانے پر وش کر دیا تھا۔
بھارت لوک سبھا کے بعد اب بھارت میں لوک سبھا کے بعد اب راجیہ سبھا سے بھی کرشی قانونوں کی واپسی کا ودھیک پارت ہو گیا ہے۔ وپکش کے ہنگامے کے بیچ اس بل کو منظوری ملی ہے۔ اب راشٹرپتی کے ہستاکشر کے ساتھ ہی قانونوں کی واپسی کی اوپچارکتا پوری ہو جائے گی۔ 3 وادت کرشی قانونوں کی واپسی سے سمبندھت ودھیک کو سوموار لوک سبھا میں پیش کیا گیا۔ کرشی منتری نریندر سنگھ تومر نے وپکش کے ہنگامے کے بیچ اسے سدن کے پٹل پر رکھا۔ وپکش کے ہنگامے کے بیچ یہ بل لوک سبھا سے پاس ہو گیا۔ لوک سبھا میں کانگریس سنسدیے دل کے نیتا ادھیر رنجن چودھری نے اس ودھیک پر سنسد میں چرچا کی مانگ کی۔ ادھر راکیش ٹکیت سمیت کئی کسان نیتاؤں نے تتکال واپسی کی بات سے انکار کیا ہے۔ راکیش ٹکیت نے کہا ہے کہ ہماری مکھیہ مانگ ایم ایس پی قانون ہے، اس پر سرکار کوئی کاروائی یا بات چیت کرتی نہیں دکھ رہی ہے۔ انہوں نے کہا کہ اس پر اور کچھ انیہ مدوں پر سرکار آگے بڑھے تو پھر ہم آندولن کی واپسی پر وچار کر سکتے ہیں۔
بھارتیہ کسان یونین کے نیتا راکیش ٹکیت نے کہا ہے کہ سرکار اپنا دماغ ٹھیک کر لے۔ ممبئی میں رویوار کو پترکاروں سے بات کرتے ہوئے ٹکیت نے کہا کہ وہ اپنا دماغ ٹھیک کر لیں۔ مودی سرکار جو گنڈہ گردی کرنا چاہتی ہے وہ اب ان کی اب نہیں چلے گی. انہوں نے کہا کہ 26 جنوری بھی دور نہیں ہے اور 400,000 ٹریکٹر تیار کھڑے ہیں. ٹکٹ کا کہنا تھا کہ سرکار کو اپنا دماغ ٹھیک کر کے بات کرنی چاہیے. انہوں نے کہا کہ سرکار دھوکہ کر رہی ہے, سچیت رہنے کی ضرورت ہے, یہ سرکار بے ایمان اور دھوکے باز ہے. ٹکٹ کا کہنا تھا کہ سرکار کسانوں اور مزدور سماج کو نیچا دکھانے کی کوشش کر رہی ہے.
بھارت کے سپریم کورٹ نے کہا ہے کہ جاتی سے پریرت ہنسک گھٹناؤں سے پتہ چلتا ہے کہ آزادی کے 75 سال بعد بھی جاتی واد ختم نہیں ہوا ہے اور صحیح سمے ہے کہ جب ناگرک سماج جاتی کے نام پر کیے گئے بھیانک اپرادھوں کے پرتی کڑی اسویکرتی کے ساتھ پرتکریا ویکت کرے. شیرش عدالت نے اتر پردیش میں 1991 میں جھوٹی شان کی خاطر کی گئی آنر کلنگ سے سمبندھت معاملے میں دائر یاچکاؤں کے سموہ پر فیصلہ سناتے ہوئے یہ بات کہی.
بھارتیہ سنسد کے شیتکالین ستر سے پہلے رویوار کو بلائی گئی راشٹریہ جنتانترک گٹھبندھن کے گھٹک دلوں کی بیٹھک اور سرودلیہ بیٹھک میں بھارتیہ جنتا پارٹی کی سہیوگی نیشنل پیپلز پارٹی کی نیتا اگاتا سنگما نے ناگرکتا سنشودھن ادھینیم کو نرست کرنے کی مانگ کی. میگھالیہ کے تورا لوک سبھا کھیتر میں سانسد سنگما نے سرکار سے اپیل کی کہ جس طرح اس نے لوگوں کی سنویدنا کو دھیان میں رکھ کر کرشی قانون نرست کیے ہیں اسی طرح سی اے اے بھی نرست کیا جانا چاہیے.
وینزویلا کے راشٹرپتی نے کہا کہ نرکشن کے بہانے یورپی سنگھ کے نرکشک جاسوسی کے لیے آئے تھے. نکولس مادورو کا کہنا ہے کہ 12 نومبر کے استھانی چناؤں کا نرکشن کرنے کے ادیش سے یورپی سنگھ کے جو نرکشک وینزویلا میں آئے تھے ان کا لکش جاسوسی کرنا تھا. اس بارے میں وینزویلا کے راشٹریہ ٹی وی پر بولتے ہوئے مادورو نے کہا کہ یورپی سنگھ کے جاسوسوں کی ٹیم وینزویلا کے چناؤں کو غلط سدھ کرنے کے لیے کوئی ایک بھی دلیل پیش نہیں کر پائی. مادورو کے انوسار یورپی سنگھ کے پریویکشک دیش کے شتر کے روپ میں وینزویلا آئے ان کا پورا پریاس یہ تھا کہ ہمارے دیش کی چناؤ ویوستھا میں کوئی کمی نکالیں, لیکن اپنے پریاس میں وہ وفل رہے.
امریکہ میں ایسے لوگوں کی سنکھیا بہت تیزی سے بڑھتی جا رہی ہے جو بنا سنتان کے ہی زندگی گزارنا پسند کرتے ہیں, وہ سنتان نہیں چاہتے. امریکہ میں ایسے لوگوں کی سنکھیا تیزی سے بڑھ رہی ہے. سنچار مادھیموں کے انوسار حال میں جاری ایک سروے رپورٹ سے یہ بات سامنے آئی ہے کہ 19 سے 39 ورش کے وہ امریکی جو ابھی ماتا پتا نہیں بنے ان میں سے 44% نے کہا کہ اب ان کے ماتا پتا بننے کی سمبھاونا نہیں ہے کیونکہ وہ سنتان نہیں چاہتے. 2018 کے ایک ایسے ہی سروے میں ایسی رائے صرف 37% لوگوں نے جتائی تھی. اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. راجنیتک چرچا. श्रोताओं आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में. राजनीतिक चर्चा में आज हम बात करेंगे भारत की संसद में निरस्त होने वाले 3 कृषि कानूनों की.
लेकिन हम ये चाहते हैं कि उसका उसके ऊपर बहस हो जाए.
कार्यक्रम राजनीतिक चर्चा में हम अफगानिस्तान की दयनीय आर्थिक स्थिति का मुद्दा भी شامل کریں گے.
ٹو دا آنریبل ممبرز آف دی کانگریس آف دی یونائیٹڈ.
ترکی میں کورونا کے نئے ویریئنٹ کو لے کر گہری چنتا پائی جاتی ہے. یہ وشے بھی کارکرم میں شامل رہے گا. تو چرچا کے وشے یہی ہیں. آرمبھ کرتے ہیں کسان بل سے. بھارت کی سنسد میں ایک بل پارت ہوا جس کے انوسار 3 وادت کرشی بل अब निरस्त हो गए। ब्यौरे के साथ हमारे संवाददाता शमशाद काजमी।
संसद का शीतकालीन सत्र आज से शुरू हुआ, जिसके दौरान संसद के दोनों सदनों में हंगामे के बीच तीनों कृषि कानूनों को रद्द करने के विधेयक को स्वीकृति दे दी गई। विपक्ष इस मुद्दे पर चर्चा की मांग कर रहा था, लेकिन लोकसभा अध्यक्ष ओम बिरला ने कहा कि सदन में अव्यवस्था की स्थिति है जिसमें चर्चा संभव नहीं है। शीतकालीन सत्र के पहले दिन दोनों सदनों में हंगामा हुआ और कार्रवाइयों में व्यवधान उत्पन्न हुआ। पहले ही दिन सदन के पिछले सत्र में अनुशासनहीनता करने वाले राज्यसभा के 12 सांसदों को बाकी बचे सत्र के लिए निलंबित कर दिया गया। निलंबित किए गए सांसदों में कांग्रेस के 6, तृणमूल कांग्रेस के 2, सीपीआई के 1 और शिवसेना के 2 सांसद शामिल हैं। लोकसभा के बाद अब राज्यसभा में भी कृषि कानून को पास कर दिया गया, यानी सरकार द्वारा लाया गया ये कृषि कानून अब निरस्त हो चुका है। राज्यसभा में भी चर्चा न कराए जाने पर विपक्ष नाराज दिखा।
अपर हाउस में हम ये चाहते थे कि हमारी जो नोटिस 267 रूल्स के तहत दी गई थी, जिसमें हमने ये कहा है कि उस नोटिस के तहत एक तो जितने फॉर्म बिल्स 3 फॉर्म बिल्स जो विड्रॉ किए, इसका तो हम स्वागत करते हैं, सपोर्ट करते हैं, इसमें कोई संशय नहीं है, इसका कोई गैर अर्थ निकालने की जरूरत नहीं है। हम जो 3 एक्ट उन्होंने विड्रॉ किया है उसके समर्थन में हम हैं, लेकिन हम ये चाहते हैं कि उसके ऊपर बहस हो जाए।
कांग्रेसी नेता राहुल गांधी ने पत्रकारों से बात करते हुए कहा कि हमने पहले ही कहा था कि सरकार को कृषि कानून वापस लेना होगा और आज इन कानूनों को निरस्त कर दिया गया। उन्होंने कहा कि ये दुर्भाग्यपूर्ण है कि बिना चर्चा के कृषि कानूनों को निरस्त किया गया। उन्होंने आरोप लगाया कि ये सरकार चर्चा से डरती है। कांग्रेसी नेता अधीर रंजन चौधरी ने कहा कि भले ही सरकार ने कृषि कानूनों को निरस्त कर दिया हो, लेकिन इसकी मन की बात कुछ और है। तीनों कृषि कानूनों को निरस्त किए जाने की मांग को लेकर पिछले 1 साल से किसान दिल्ली की सीमाओं पर धरने पर बैठे हैं। किसानों ने यद्यपि ये कानून संसद में निरस्त किए जाने पर प्रसन्नता व्यक्त की है, लेकिन उनका कहना है कि जब तक MSP पर कानून नहीं बनता और किसान आंदोलन में मारे गए किसानों के परिजनों को उचित मुआवजा नहीं मिलता और लखीमपुर हिंसा के दोषियों को सजा नहीं मिलती, उनका आंदोलन जारी रहेगा। किसान आज संसद की ओर ट्रैक्टर से मार्च करने वाले थे, लेकिन उन्होंने 4 दिसंबर तक सरकार को मोहलत दी है, जिसके बाद आगे की रणनीति तय की जाएगी। किसान चाहते हैं कि सरकार अब बाकी समस्याओं के समाधान के लिए वार्ता का क्रम आरंभ करे। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
अफगानिस्तान की आर्थिक स्थिति बहुत दयनीय हो चली है। पूरे देश में गंभीर संकट है और तालिबान की ओर से मांग की जा रही है कि अमेरिका ने अफगानिस्तान की जो संपत्ति जब्त कर रखी है उसे रिलीज किया जाए। IRIV के संवाददाता बेहनाम यजदानी की रिपोर्ट पेश कर रहे हैं कायम रिजवी।
अफगानिस्तान से अमरीका के निकलने के लगभग 3.5 महीनों के बाद कतर की राजधानी दोहा में अमरीका और यूरोपीय संघ के प्रतिनिधियों ने तालिबान के साथ वार्ता की। अन्य विषयों के साथ तालिबान की ओर से वार्ता का मुख्य मुद्दा अफगानिस्तान की 9.5 अरब डॉलर की संपत्ति को आजाद कराना था, जिसे अमेरिका ने रोक रखा है। अफगानिस्तान की दिन प्रतिदिन होती बदतर स्थिति तथा कई देशों और तालिबान की ओर से मांग किए जाने के बावजूद अमेरिका ने अरबों डॉलर की इस देश की संपत्ति को अभी तक आजाद नहीं किया है।
to the honorable members of the Congress of the United States.
Pichle hafte bhi Taliban ne Amerikki Congress ko sandesh bhejkar is desh se Afghanistan ki sampatti ko wapas kiye jane ki mang ki thi, lekin Amerika is beech apne kuch anya lakshon ko sadhne ke prayas mein hai.
We have discussed
is vaarta mein hum Afghanistan mein bache hue Amerikiyon ki surakshit wapsi aur aatankwad ke bare mein vistar se charcha karne ja rahe hain. Amerika ki or se Afghanistan ki sampatti ko rok liye jane ke saath hi is desh ki arthvyavastha bahut hi dayaniya sthiti mein pahunch chuki hai. Afghanistan ki janta ke paison ko rok kar Amerika kai lakshyon ko prapt karna chahta hai. Pehla lakshya Afghanistan ke bhitar jasoosi ke hisab se pakad ko mazboot banana, logo ke beech ashanti paida karna aur افغانستان کے بھیتر داعش کو مضبوط کرنا ہے. کپوشن کا شکار افغانی بچوں کی سنکھیا میں لگاتار بہت تیزی سے وردھی ہو رہی ہے. خاص بات یہ ہے کہ ارتھویوستھا ہی کمزور ہو چکی ہے. بازار کا حال بھی دن بدن خراب ہوتا جا رہا ہے اور قیمتوں میں تیزی سے وردھی ہو رہی ہے. قیمتیں بہت بڑھ گئی ہیں. اگر آٹا کل 10 افغانی میں تھا تو اب وہ کئی گنا مہنگا ہو چکا ہے. تیل کا بھی یہی حال ہے کہ وہ کئی گنا مہنگا ہے. میں نے خود دیکھا ہے کہ وہ لوگ جو بھیک مانگتے تھے ان کی سنکھیا پہلے بہت کم ہوتی تھی. میں ایسے بہت سے لوگوں کو جانتا ہوں جو پہلے بھیک نہیں مانگتے تھے لیکن اب بھیک مانگنے لگے ہیں. اس کی وجہ یہ ہے کہ ان کے پاس اب کچھ بھی بچا نہیں ہے. راشٹر سنگھ کے وکاس کارکرم نے 5 دن پہلے افغانستان کے بینکنگ سسٹم کے دھوست ہونے کی چیتاونی دیتے ہوئے یہ کہا ہے کہ اگر اس دیش کی بینکنگ دھوست ہو جاتی ہے تو اس کو سدھارنے میں پھر کئی دشکوں کا سمے لگ سکتا ہے. افغانستان کی بگڑتی آرتھک استھتی کو دیکھتے ہوئے انتراشٹریہ سنگٹھنوں نے اس دیش کے لوگوں دوارا بہت بڑے پیمانے پر پلائن کی چیتاونی دی ہے.
بہنامی ازان خبرگزار صدا و سیما کابل.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا. سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش. کاریکرم راجنیتک چرچا.
ترکی میں کورونا کے نئے ویریئنٹ کو لے کر گہری چنتا پائی جاتی ہے. انکارا سے آئی آر آئی بی کے لیے حمید کاملی کی رپورٹ پیش کر رہے ہیں سید میسم.
کورونا کا ڈیلٹا ویریئنٹ ابھی تک ترکی میں روزانہ 200 سے زیادہ لوگوں کی جانیں لے رہا ہے. سواستھ اور اپچار وبھاگ اب اس سے بھی خطرناک ویریئنٹ کے آنے سے چنتت ہے، جس سے کئی مہینوں کے ٹیکہ کرن کے پریاسوں پر پانی پھر سکتا ہے. ترکی نے تتکال روپ سے 5 افریقی دیشوں کے لیے اپنی وایو سیمائیں بند کر دی ہیں اور دکشن افریقہ میں رہنے والے اپنے ناگرکوں کو وہاں سے نکل جانے کا نردیش دیا ہے. کورونا کے نئے ویریئنٹ کے پھیلنے کی کھمتا بہت ادھک ہے، اس کی روک تھام کے لیے تیزی سے ضروری قدم اٹھانے ہوں گے. ترکی ابھی تک ڈیلٹا سے ہی جوجھ رہا ہے، ایسی استھتی میں اومیکرون کے آنے سے حالات بہت خراب ہو سکتے ہیں. اومیکرون کورونا کا نیا ویریئنٹ ہے جو وشو استر پر گہری چنتاؤں کا کارن بنا ہوا ہے. سنا ہے کہ نیا ویریئنٹ بہت ہی خطرناک ہے، کہیں ایسا نہ ہو کہ کورونا کے شروعاتی دنوں والے حالات پلٹ کر آ جائیں. کورونا پروٹوکول کا ہمیں سبھی کو اچھی طرح سے پالن کرنا چاہیے. کورونا مہاماری کی شروعات سے ہی ترکی ان دیشوں میں سے ایک ہے جو ہمیشہ اس کے ویریئنٹس کا آسان شکار رہے ہیں. سواستھ وشیشجوں نے ماسک اور سوشل ڈسٹینسنگ جیسے ضروری اور گمبھیر نیموں کے پالن پر بل دیتے ہوئے کہا ہے کہ اگر اومیکرون ویریئنٹ ترکی پہنچتا ہے تو یہ جلد ہی پڑوسی دیشوں کو بھی اپنی چپیٹ میں لے لے گا. حمید کاملی، آئی آر آئی بی، انکارا.
اور اسی کے ساتھ ریڈیو تہران سے راجنیتک چرچا کا کارکرم سماپت ہوتا ہے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. شوتاؤ اب پرستوت ہے فلسطینیوں سے ایک جٹتا درشانے کے انتراشٹریہ دیوس کے اوسر پر ہمارا وشیش کارکرم, جس کے بعد آپ سنیں گے سبھا کا انتم کارکرم وشو درپن.
दोस्तों, कार्यक्रम फिलिस्तीनी जनता से एकजुटता के अंतर्राष्ट्रीय दिवस के अवसर पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं. स्वाति और अख्तर अब्बास का सलाम स्वीकार करें.
दोस्तों, संयुक्त राष्ट्र संघ की महासभा ने 29 नवंबर 1977 کو بہمت سے اس دن کو فلسطینی جنتا سے ایکجٹتا کا انتراشٹریہ دیوس گھوشت کیا اور سنیکٹ راشٹر سنگھ کے سدسیہ دیشوں سے مانگ کی ہے کہ وہ اس کو اپنے اپنے کیلنڈروں میں جگہ دیں اور اس کو اس طرح سے منایا جائے. ایسا لگتا ہے کہ سنیکٹ راشٹر سنگھ کی اس کاروائی کا مقصد فلسطینی سماج کی سمسیاؤں کی اور دنیا کا دھیان آکرشت کرنا ہے, لیکن موجود ساکھیوں سے پتہ چلتا ہے کہ سنیکٹ راشٹر سنگھ نہ کیول فلسطینی جنتا کے سمرتھن میں کوئی استھان نہیں رکھتا, بلکہ امریکہ اور کچھ یورپی دیشوں دوارا اسرائیل کے سمرتھن کی وجہ سے اس نے ہمیشہ ہی فلسطین کی اتیاچار گرست جنتا کے ادھیکاروں کی اندیکھی کی ہے. اس بارے میں اچھی سمے پر ہم اس وشے پر وستار سے چرچا کریں گے.
29 نومبر 1947 کو سنیکت راشٹر سنگھ کی مہا سبھا نے ایک پرستاو پارت کیا جس کے انوسار فلسطین کی دھرتی دو دیشوں فلسطین اور ہیبرو میں وبھاجت ہوتی ہے اور فلسطین کی 55% زمین پر اسرائیل کا قبضہ ہوگا. प्रस्ताव क्रमांक 181 के नाम से प्रसिद्ध इस प्रस्ताव का पारित होना वास्तव में फिलिस्तीनी समाज की समस्याओं के पैदा होने की पहली बीज थी. इस अत्याचारपूर्ण प्रस्ताव ने फिलिस्तीन की धरती के तीन टुकड़े कर दिए और फिलिस्तीनी समाज के ऐतिहासिक हिस्से को, जो फिलिस्तीन के घरों, उनके पूर्वजों और उनके दादा परदादाओं के घरों में इसराइल को दे दिया गया.
30 साल बाद अर्थात 1977 में संयुक्त राष्ट्र संघ की महासभा ने इस प्रस्ताव के पास होने की वर्षगांठ के अवसर पर अर्थात 29 नवंबर को हर साल फिलिस्तीनी जनता से एकजुटता के अंतर्राष्ट्रीय दिवस के रूप में मनाने का ऐलान किया. यद्यपि संयुक्त राष्ट्र संघ की इस कार्रवाई का आरंभिक मकसद फिलिस्तीनी समाज की समस्याओं पर ध्यान आकर्षित करना था, लेकिन फिलिस्तीनी जनता से एकजुटता के अंतर्राष्ट्रीय दिवस के बारे में संयुक्त राष्ट्र संघ की ओर से पास किए गए प्रस्ताव के 44 साल गुजरने के बावजूद दुनियावासियों के मन में अब भी ये सवाल पैदा हो रहा है कि संयुक्त राष्ट्र संघ ने फिलिस्तीनी जनता के खिलाफ इसराइली अपराधों पर क्या कार्रवाइयां की हैं. यह वो चुपता हुआ सवाल है जिसने संयुक्त राष्ट्र संघ जैसे अंतर्राष्ट्रीय संगठन की पोल खोल दी है और फिलिस्तीनी जनता की दयनीय स्थिति, अत्याचारों के जारी रहने और एक मजलूम राष्ट्र के खिलाफ इसराइल के भयावह अपराधों को आज तक देखा जा सकता है.
पिछले 7 से अधिक दशकों के दौरान घटने वाली घटनाएं, अतिग्रहण, हमलों और अपराधों पर नजर डालते से पता चलता है कि फिलिस्तीनी जनता से एकजुटता के अंतर्राष्ट्रीय दिवस के नाम ऐलान करके उन जुल्मों को खत्म नहीं किया जा सकता जो इस राष्ट्र पर किए गए हैं. इन वर्षों के दौरान इसराइल ने संयुक्त राष्ट्र संघ के बहुत से मसौदों और प्रस्तावों का उल्लंघन किया और 50 लाख से अधिक फिलिस्तीनियों के पलायन का जिम्मेदार है.
फिलिस्तीनी राष्ट्र संयुक्त राष्ट्र संघ के प्रस्ताव क्रमांक 181 के पास होने से पहले 27,000 वर्ग किलोमीटर पर जीवन व्यतीत कर रहा था और इस जमीन का असली मालिक था. इस प्रस्ताव के पारित होने के बाद इसराइलियों ने संगठित अपराध शुरू कर दिए और नए नए अपराध करने लगा. इसराइलियों ने फिलिस्तीनियों को डरा धमका कर और कई युद्ध थोप कर इस जमीन पर नाजायज कब्जा कर लिया और फिलिस्तीनियों को पलायन पर मजबूर कर दिया.
वास्तव में हालिया शताब्दी का सबसे बड़ा जुल्म फिलिस्तीनियों पर हो रहा है। इस दर्दनाक घटना में एक मजलूम राष्ट्र को निशाना बनाया जा रहा है। एक राष्ट्र की जमीन, घर, खेत, संपत्ति, इज्जत और उसकी पहचान को निशाना बनाया जा रहा है। यहीं पर जुल्म खत्म नहीं होता और इसराइल गजा के निर्दोष लोगों का कई वर्षों से घेराव जारी रखे हुए है और इस क्षेत्र के निवासियों को सामूहिक रूप से दंडित करने का प्रयास कर रहा है।
गजा का पार्श्विक परिवेष्टन और क्षेत्र के इंसानों को सामूहिक रूप से सजा देना फिलिस्तीनी जनता के खिलाफ होने वाले अत्याचारों का खुला नमूना है। गजा पट्टी में सारे अंतर्राष्ट्रीय नियम और कानून दम तोड़ रहे हैं। अवैध अधिकृत फिलिस्तीन में अंतर्राष्ट्रीय नियमों का उल्लंघन करने वालों के खिलाफ कानूनी कार्रवाई के न होने की वजह से इसराइल अधिक दुस्साहसी हो गया है और वो खुलकर बिना किसी रोक टोक के फिलिस्तीनी जनता के खिलाफ अपने भयावह अपराधों, विशेषकर बच्चों के खिलाफ घनघोर अपराध बेहिचक अंजाम दे रहा है।
वर्ष 1948 से ही फिलिस्तीन की धरती पर गैरकानूनी कब्जे के साथ ही अतिग्रहणकारी जायोनी शासन के नस्लभेदी और शैतानी नीतियों की परिधि में निहत्ते मासूम बच्चों के जनसंहार का मामला शुरू हुआ और 1989 नामक बच्चों की रक्षा के कन्वेंशन के सामने आने के बावजूद यह घृणित काम नहीं रुका और फिलिस्तीनी बच्चों की स्थिति दिन प्रतिदिन दयनीय होती चली गई और इसने फिलिस्तीनी बच्चों से उनका बचपना छीन लिया, जबकि दुनिया के दूसरे बच्चे अपने बचपने का आनंद ले रहे हैं।
फिलिस्तीन पर नाजायज कब्जे के बाद से निहत्ते बच्चों और महिलाओं पर लगातार जुल्म सहित फिलिस्तीनियों का जनसंहार उन मुद्दों में से है जिनके बारे में अभी तक संयुक्त राष्ट्र संघ की ओर से कोई गंभीर कार्रवाई नहीं की गई, यहां तक कि इसराइल की संयुक्त राष्ट्र संघ की निंदा तक नहीं की गई। वर्ष 1967 से लेकर अब तक 18 साल से कम उम्र के 50,000 से अधिक फिलिस्तीनी बच्चे और नौजवान गिरफ्तार किए जा चुके हैं और अब भी इसराइल की भयावह जेलों में सैकड़ों फिलिस्तीनी बच्चे और नौजवान विषम परिस्थितियों में जीवन व्यतीत कर रहे हैं। अंतर्राष्ट्रीय मानवाधिकार संगठनों और पश्चिम की संस्थाओं ने कभी भी मजलूम फिलिस्तीनी बच्चों के अधिकारों की रक्षा के लिए कुछ भी नहीं किया, क्योंकि भेदभाव की ये राजनीति वर्षों से जारी है और ये दोहरा रवैया कोई नई बात नहीं है।
इस्लामी गणतंत्र ईरान के सुप्रीम लीडर आयतुल्लाहिल उज़्मा सैयद अली खामेनेई विश्व कुद्स दिवस के अवसर पर अपने एक महत्वपूर्ण संबोधन में इसी सच्चाई की ओर संकेत करते हुए कहते हैं कि आज दुनिया कोरोना से मरने वालों की संख्या एक एक करके गिन रही है, लेकिन उनमें से किसी ने यह नहीं पूछा या कोई यह नहीं पूछता कि उन देशों में लाखों शहीदों, बंदी बनाए गए और लापता लोगों का जिम्मेदार कौन है। जहां अमेरिका और पश्चिमी देशों ने जंग की आग भड़काई है, अफगानिस्तान, यमन, लीबिया, इराक, सीरिया और अन्य देशों में बिना किसी वजह के और अकारण बहने वाले खून का जिम्मेदार कौन है।
सर्वोच्च नेता कहते हैं कि फिलिस्तीन में इन सारे अपराधों, तबाहियों, बर्बादियों और अत्याचारों का जिम्मेदार कौन है। क्यों कोई इस्लामी जगत के इन लाखों मजलूम बच्चों, महिलाओं और पुरुषों को नहीं गिनता। क्यों कोई मुसलमानों के जनसंहार पर सांत्वना पेश नहीं करता। क्यों लाखों फिलिस्तीनी 70 सालों से अपने घर बार से दूर रहें और शरणार्थियों का जीवन व्यतीत करें। क्यों मुसलमानों के पहले किबले बैतुल मुकद्दस का अपमान किया जाए। क्यों तथाकथित अंतर्राष्ट्रीय संस्थाएं अपने दायित्वों पर अमल न कर रही हों। तथाकथित मानवाधिकार संस्थाएं क्या मर गई हैं। महिलाओं और बच्चों की रक्षा के नारों में यमन और फिलिस्तीन के बच्चों और महिलाओं को शामिल क्यों नहीं किया जा रहा है। हालात ये बन गए हैं कि पश्चिम की अत्याचारी सरकारें और उनसे जुड़ी हुई अंतर्राष्ट्रीय संस्थाएं और जनमत की हालत बहुत ही बुरी हो चुकी है।
फिलिस्तीनी जनता से एकजुटता के अंतर्राष्ट्रीय दिवस के बारे में पास होने वाले प्रस्ताव को 44 साल हो गए, लेकिन संयुक्त राष्ट्र संघ फिलिस्तीनी जनता के खिलाफ ज़ायोनी शासन के अपराधों पर हमेशा से ही चुप रहा और कभी कभी उसकी इसी चुप्पी की वजह से फिलिस्तीनियों पर जुल्म के पहाड़ टूट पड़ते हैं। कुछ अंतर्राष्ट्रीय कन्वेंशनों और संयुक्त राष्ट्र संघ की कमेटियों में इसराइली प्रतिनिधि के चुने जाना या फिलिस्तीन की कुछ धार्मिक और ऐतिहासिक चीजों को हिब्रू भाषा में पास किया जाना संयुक्त राष्ट्र संघ की कमजोरी की निशानी और फिलिस्तीनियों के खिलाफ इस शासन के अपराधों में संयुक्त राष्ट्र संघ की भागीदारी का चिन्ह है।
फिलिस्तीनी जनता से एकजुटता का अंतर्राष्ट्रीय दिवस का संयुक्त राष्ट्र संघ की महासभा में ऐसी स्थिति में पास होना कि जब इन वर्षों के दौरान फिलिस्तीनियों पर इसराइल के अपराध जारी हैं और संयुक्त राष्ट्र संघ इन वर्षों के दौरान भी फिलिस्तीनियों पर हो रहे अत्याचारों, लाखों फिलिस्तीनियों के पलायन होने और अपने घर बार से बेदखल होने के विषय पर खामोशी नजर आ रहा है।
फिलिस्तीनियों पर हो रहे अत्याचारों पर संयुक्त राष्ट्र संघ की खामोशी दोहरी नीतियों का चिन्ह है और यह संयुक्त राष्ट्र संघ जैसी अंतर्राष्ट्रीय संस्था की कमजोरी और फिलिस्तीनियों के खिलाफ हो रहे अपराधों पर इसराइल के साथ देने का खुला चिन्ह है। इसी परिधि में यह कहा जा सकता है कि संयुक्त राष्ट्र संघ की ओर से फिलिस्तीनी जनता से एकजुटता के अंतर्राष्ट्रीय दिवस का ऐलान केवल एक नारा है और यह संस्था इस नारे को व्यवहारिक करने का तनिक भी इरादा नहीं रखती है।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अख्तर रिजवी और स्वाति को इजाजत दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। विश्व दर्पण।
दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में आज हम बात करेंगे ईरान के परमाणु समझौते की। ईरान के परमाणु कार्यक्रम और विश्व के देशों के साथ हुए ईरान के परमाणु समझौते के संदर्भ में 29 नवंबर को बातचीत शुरू होने जा रही है। इस वार्ता के लिए पिछले कई सप्ताह से कोशिशें जारी थीं और पश्चिमी देशों की ओर से ये प्रोपेगेंडा किया जा रहा था कि ईरान वार्ता के संदर्भ में गंभीर नहीं है, मगर ईरान शुरू से कहता आया है कि वो सार्थक और लक्ष्यपूर्ण वार्ता के लिए पूरी तरह गंभीर है, मगर समय नष्ट करने के लिए हरगिज तैयार नहीं। विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान का कहना है कि वार्ता होगी और पूरी तरह तय कर लिया जाएगा कि किन बिंदुओं पर वार्ता होनी है, यानी समय नष्ट करने का मौका नहीं दिया जाएगा।
ما نمیخوایم از نقطه بنبست مذاکرات وین وارد مذاکرات وین بشیم، اما در عین حال فرمتی که در مذاکرات وین شکل گرفته رو قبول داریم.
ایران اگر اب اس طرح کی بات کر رہا ہے تو یہ بالکل ترک سنگت ہے۔ इसलिए कि अमरीका परमाणु समझौते से निकल गया था जिस पर उसने खुद हस्ताक्षर किए थे। दूसरी ओर यूरोपीय देशों की बात की जाए तो अमरीका के फैसले से उन्होंने असहमति तो जरूर दिखाई, मगर परमाणु समझौते के तहत यूरोपीय देशों ने पाबंदियां हटाने और व्यापारिक लेन देन बहाल करने के जो वादे किए थे वो पूरे नहीं किए। इस रवैये से अविश्वास पैदा होना स्वाभाविक है। ईरान के जाने माने टीकाकार मोहम्मद मरंदी ने साफ शब्दों में कहा कि अमरीका ने ईरान पर प्रतिबंध लगाए हैं और इस तरह वो आम ईरानी नागरिकों की हत्या में लिप्त है। अमरीका ने परमाणु डील का हनन किया और कर रहा है, जबकि ईरान इस अंतर्राष्ट्रीय समझौते का पालन करता आ रहा है।
What is important for the Iranians is that the EU recognize that they are violating international law by imposing maximum pressure sanctions on Iran alongside the United States. They are murdering ordinary Iranians. They are targeting women and children. There's no ambiguity about this. They've been doing it for years under Trump, and they continue to do so under Biden. They that violated the agreement when the Iranians were abiding by it, and they have to make up for the harm that they've done to Iranians, and they have to go back and fulfill the agreement in full if they want the Iranians to return to the agreement.
रोचक बात तो यह है कि व्हाइट हाउस की प्रवक्ता जेन साकी अब भी इस तरह बात करती हैं जैसे अमेरिका को अपनी प्रतिबद्धताओं का बड़ा ख्याल है।
Our commitment remains pursuing a diplomatic path forward. I would leave it to the negotiators to determine when the next round of discussions will be. Our framing continues to be compliance for compliance, and we'll leave it up to the Europeans and our negotiators to determine when the next step would be.
हालांकि सारी दुनिया जानती है कि अमेरिका परमाणु समझौते पर हस्ताक्षर करने के बाद भी इससे निकल गया था। ये सब जानते हैं कि अमेरिका ने ईरान पर अमानवीय रूप से पाबंदियां लगाई। यही नहीं, अमेरिका ने एड़ी चोटी का जोर लगाया कि ईरान में जारी शासन व्यवस्था गिर जाए। अब वार्ता से पहले अमेरिका अपने बयानों से ईरान पर मनोवैज्ञानिक दबाव बनाने की कोशिश कर रहा है। रॉबर्ट मेले ईरान के मामले में अमेरिका के विशेष दूत हैं। उन्होंने अपने हालिया बयान में ईरान पर मनोवैज्ञानिक दबाव बनाने के लिए ये कहा कि ईरान के लिए टाइम निकला जा रहा है।
Are spreading alarm across the region, forgetting about whether the return to the JCPOA would recapture the benefits, just the mere volume of their advances, and that's what's making the clock tick faster and making all of us say that the time is short.
ईरान के संदर्भ में यूरोपीय देशों और अमेरिका की समस्या यही है कि वो चालाकी करने की कोशिश करता है, धोखा देने की कोशिश करता है, यहां तक कि अंतर्राष्ट्रीय संस्थाओं को उनकी तकनीकी गतिविधियों में स्वतंत्र छोड़ने के बजाय उन पर दबाव डालने की कोशिश करता है। आईएईए के संबंध में भी ये बात कई बार सामने आई कि अमेरिका और पश्चिमी देशों ने इस संस्था का दुरुपयोग किया। पाकिस्तान के वरिष्ठ टीकाकार शहबाज अली अब्बासी का कहना है कि आईएईए पर राजनीतिक दबाव बहुत साफ दिखाई देता है।
देखिए, बड़ी सिंपल और वाजिब सी बात यह है कि आईआईए जो है बुनियादी तौर पे ये इदारा, स्पेशली अगर आप ग्रोसरी साहब की बात करें तो इस पॉइंट ऑफ व्यू से हम ये बात कर सकते हैं कि पॉलिटिकल इंटरवेंशन जो है वो इस इदारे में हमें वाज़े तौर पर दिखाई देती है। ठीक है, नंबर सेकंड ये कि इस वक्त खित्ते के हालात क्या हैं, ठीक, और ग्रोसरी साहब जो है वो ईरान का दौरा करने के लिए क्यों आए और क्या वजूहात हैं और ग्रोसरी साहब जो है कहना क्या चाहते हैं। मैं यहाँ एक छोटी सी मिसाल आपके सामने रखूंगा इस इदारे के अपाहिज होने के एतबार से। यहाँ एक रिपोर्ट मैं आपके साथ शेयर करूंगा, ये इंडिपेंडेंट उर्दू ने रिपोर्ट शाया की है और कुछ महीनों पहले की है, और ये रिपोर्ट जो है वो एक इंतहाई इम्पोर्टेंट इंस्टीट्यूशन जो है उसके हवाले से है। नाम क्या है उसका जी, इंस्टीट्यूट फॉर इंटरनेशनल साइंस एंड सिक्योरिटी। इसके जो डायरेक्टर जनरल हैं डेविड अल्बर्ट साहब और वहाँ के जो रिसर्चर हैं, ये दोनों जो है वो एक किताब लिख रहे हैं। ठीक है, और ये दोनों जो है एक ही किताब के मुसन्निफ हैं और इस किताब के अंदर حقیقت میں یہ ایک چیز کی طرف اشارہ کر رہے ہیں، اور وہ کیا ہے کہ اسرائیل نے جو ایٹمی دستاویزات کے اعتبار سے ایران کی چرائی تھیں، اس اعتبار سے وہ بات کر رہے ہیں، وہ کہ وہ خود ہی اس کتاب کے اندر اس بات کو بھی ایڈمائر کر رہے ہیں کہ جتنے بھی ایکسپرٹس ہیں وہ یہ کہہ رہے ہیں کہ ایران جو ہے ان لمٹس سے جو ہے وہ ایکسیڈ نہیں کر رہا.
ईरान के वरिष्ठ टीकाकार मोहम्मद मरंदी ने भी कुछ बातें आईएईए के संदर्भ में कहीं. उनका कहना था कि आईएईए ने ईरान के परमाणु कार्यक्रम और परमाणु वैज्ञानिकों से जुड़ी बेहद संवेदनशील जानकारियां लीक कर दी और ईरान के परमाणु वैज्ञानिकों की हत्याएं हुई.
Well, it depends. The real issue is whether the United States and its allies will continue to have excess leverage over the International Atomic Energy Agency or not. This agency has had a history, a very bad history with Iran, leaking information from inside the country. The Iranians know that the intelligence used to murder some of its scientists came from the International Atomic Energy Agency monitors in Iran. And more recently, we've saw serious cases where they continue to try to acquire information that was not directly related to their responsibilities in Iran. So from the Iranian perspective, the agency is an international body. It should be able to help bring an end to the problems that exist between Iran and the United States. But the problem is that whenever Iranians or Iran's problems with the United States and its allies intensify, that is when the agency tilts away or further away from Iran. When those tensions decrease, the agency then begins to behave in a more ordinary and normal manner.
انتیس نومبر سے وارتا تو شروع ہو رہی ہے، لیکن یہ بھی سچائی ہے کہ امریکہ اور یورپی دیش اگر ایران کو دھوکہ دینے کی کوشش کریں گے تو نشچت روپ سے انہیں کامیابی نہیں ملے گی. یورپی دیشوں کا رویہ بھی پرماڑو معاملے میں بہت خراب رہا ہے. ان دیشوں نے پرماڑو سمجھوتے سے باہر نکلنے کا اعلان تو نہیں کیا، لیکن پرماڑو سمجھوتے کا پالن بھی ہرگز نہیں کیا. ایران کے ٹیکاکار محمد بنندی کا یہ بھی اعتراض ہے کہ جب امریکہ کے سامنے یورپ پوری طرح بے بس ہے تو پھر وارتا کی میز پر یورپ کے موجود رہنے کا فائدہ کیا ہے؟
I think that the problem really lies in the fact that A, the European Union is powerless, and that really raises the question whether they should even be at the negotiating table if they're so irrelevant.
جہاں یورپ امریکہ کے سامنے بے بس نظر آتا ہے، وہیں امریکہ دنیا پر راج کرنے کا سپنا ہمیشہ دیکھتا رہا ہے. پاکستان کے ٹیکہ کار شہباز علی عباسی کا کہنا ہے کہ امریکہ بہت بڑی غلط فہمی میں ہے، وہ دنیا کو دبانا چاہتا ہے. اس بارے میں ریپبلکن پارٹی اور ڈیموکریٹک پارٹی کا نظریہ ایک ہے، بس طریقہ الگ الگ ہے.
آپ اور میں بڑے اچھے طریقے سے امریکن جو کریکٹر ہے اس کو جانتے ہیں. امریکہ کا کردار بائیڈن سے پہلے کی ہم بات کریں اگر تو انٹرنیشنل پولیس مین کر رہا ہے، ٹھیک ہے. پوری دنیا کے اندر اس نے اپنے فوجی پھیلائے ہوئے تھے اور پوری دنیا سے آپ یہ کہیں کہ وہ کسٹم کلیکٹنگ کے ذریعے جو ہے اپنے ڈیفنس سسٹم کو جو ہے وہ چلا رہا تھا، ٹھیک ہے. پہلے جب وہ اس جو ہے وہ ایگریمنٹ سے باہر نکلا، ٹرمپ نے جو ہے اس ایگریمنٹ کو جب ختم کیا تو اس وقت بنیادی طور پہ ٹرمپ کے ذہن میں دو طرح کی باتیں تھیں. ایک یہ کہ امریکن جو اپنے آپ کو سپر پاور کہتے ہیں، اس کی سپر میسی جو ہے وہ رفتہ رفتہ آگے بڑھ رہی تھی اور وہ اس آگے بڑھاتے ہوئے دنیا کو جو ہے وہ اپنے پاؤں تلے رونتا چلا جا رہا تھا اور یہ سمجھتا تھا کہ شاید وہ پوری دنیا کو ملیا میٹ کر کے ٹوٹلی پوری دنیا کے اندر ون نیشن گورنمنٹ جو ہے وہ بنا دے گا، ٹھیک ہے. اس وجہ سے انہوں نے تمام ترکیے ہوئے ایگریمنٹس کو جو ہے وہ کسی کھاتے میں نہیں رکھا. اب چونکہ بائیڈن انتظامیہ آ گئی ہے اور بائیڈن انتظامیہ کا نقطہ نظر یہ ہے کہ دنیا کے ساتھ جو ہے وہ فرینڈشپ کا ہاتھ بڑھاؤ مگر ظاہری طور پر, ٹھیک ہے؟ وہ ظاہری طور پر کس طرح سے, کہ ان کا ایک اپنا جو ہے وہ گیم پلان ہوتا ہے امریکہ کے اندر ہر نئی آنے والی ایڈمنسٹریشن کا, ہر نئی آنے والی گورنمنٹ کا.
اس کا مطلب یہ ہے کہ امریکہ کے ساتھی یورپی دیشوں کو بھی یہ سمجھنا پڑے گا کہ وہ اگر سمجھتے ہیں کہ دباؤ ڈال کر اور دھوکہ دے کر اپنی یوجنا پوری کر لے جائیں گے تو یہ ان کی بہت بڑی بھول ہے. اسلامی گڑتنتر ایران کے بارے میں ان دیشوں کو ملنے والی لگاتار ناکامیوں کی وجہ بھی یہی ہے. پرماڑو معاملے میں ایران کا رخ بالکل صاف ہے کہ وہ سامرک لکشوں کے لیے پرماڑو گتویدھیاں نہیں کرنا چاہتا, کیونکہ پرماڑو ہتھیار کے نرماڑ اور اسے رکھنے اور اس کے استعمال کو وہ حرام سمجھتا ہے. مگر دوسری اور ایران کا یہ بھی کہنا ہے کہ ناگرک لکشیوں کے لیے پرماڑو گتویدھیاں کرنا ایران کا ادھیکار اور اہم ضرورت ہے اور ایران اس سے پیچھے نہیں ہٹے گا. سمسیا یورپی دیشوں اور امریکہ میں ہے, جو بیان تو یہی دیتے ہیں کہ وارتا اور سمجھوتا کرنا چاہتے ہیں, لیکن حقیقت میں اگر دیکھا جائے تو وہ سمجھوتا نہیں کرنا چاہتے بلکہ اپنی خفیہ یوجنا کو لاگو کرنے کی کوشش میں ہیں. پشچمی دیشوں کے اسٹینڈ میں پاردرشتا نہ ہونے کی وجہ سے بار بار سمسیا پیدا ہو رہی ہے. اب آشا کی جانی چاہیے کہ پشچمی دیشوں نے اتیت کے انبھووں سے سبق لیا ہوگا. شروتاؤ, کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے.
دوستو, آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا اور پرستوت ہے آج کے مکھیہ سماچاروں کا سارانش. ایران کا کہنا ہے کہ پرتبندوں کی سماپتی کے بعد ہی وارتا سفل ہوگی. پاکستان اور ترکی نے تہران کے خلاف پرتبندوں کو سماپت کرنے کی مانگ کی. کرشی قانونوں کی واپسی کا ودھیک لوک سبھا اور راجیہ سبھا میں پارت ہو گیا. اور وینزویلا کا کہنا ہے کہ یورپیہ سنگھ کے نرکشک جاسوس تھے. دوستوں, ہمیں آشا ہے کہ ہمارا یہ پرسارن بھی آپ کو سدا کی بھانتی پسند آیا ہوگا. کاریہکرموں کے بارے میں اپنے وچاروں ایون پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرائیے گا. ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir. ہماری ویب سائٹ کا پتہ ہے pastoday.com/hi. تو اسی کے ساتھ اختر عباس اور ساتھیوں کو انمتی دیں. خدا حافظ. Oh,